الحمد لله رب العالمين والعالمين خلائق أجمعين والصلاة والسلام على أشرف الأنبياء والمرسلين رحمة للعالمين شفيع المذنبين سيدنا ومولانا أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. لا سيما بقية الله الأعظم في الأرضين روحي وأرواح العالمين لتراب مقدمه الفداء ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين ومنكر فضائلهم وغاصب حقوقهم. أما بعد، فقد قال الله سبحانه وتعالى في كتابه المبين وهو أصدق القائلين: بسم الله الرحمن الرحيم. إنما وليكم الله ورسوله والذين آمنوا الذين يقيمون الصلاة ويؤتون الزكاة وهم راكعون. صلوات الله تعالی ہم سوراب سے اس اجر رسالت کو، اس مبتت فی القربا کو بشکل احسن قبول فرمائے، اس عزاداری کو، اس آہ و بکا و گریے کو ہماری مغفرت اور اہل بیت کی نسبت ہماری معرفت میں اضافے کا سبب اور امام عصر علیہ السلام کے ظہور کی تیاری اور زمانہ خیبت میں ان کے ظہور کی راہیں ہموار کرنے کا وسیلہ و سبب قرار دے، مل کے درود بھیجیے محمد و آل محمد پر. اگر ایک دفعہ مجتمع ہو کر با آواز بلند درود بھیجیں، مجھے نہیں علم کہ آپ یہاں کتنی دیر سے بیٹھے ہیں، لیکن میں چونکہ مسلسل خطاب کر رہا ہوں اور ابھی بھی آپ کے سامنے موجود ہوں، تو یہ جو آپ کی تھکن ہے، اس تھکن کو دور کرنے کے لیے پہلے دو روایات آپ کی سماعت کی نظر کروں تاکہ آپ جو ہیں ذرا گرم جوشی کے ساتھ میری گفتگو کو سماعت کر سکیں. حدیث میں ہے کہ جب بھی درود بھیجو مجھ پر اور میری آل پر، سرکار دو جہاں سے روایت ہے، تو با آواز بلند درود بھیجا کرو. اس لیے کہ یہ درود در حقیقت محمد آل محمد کی نسبت دعا ہے اور تم سے منافقت کو ختم کرنے کا سبب ہے. دوسرا فائدہ، بے شمار فائدے ہیں اس کے، دوسرا فائدہ کیا ہے؟ دوسرا فائدہ یہ ہے کہ روز قیامت جب اعمال تولے جا رہے ہوں گے اور پھر پھٹے پرانے ناقص اعمال کو اٹھا کر پھینک دیا جائے گا، یہ خدا کے لیے نہیں ہے، اس میں نیت میں شرک تھا، اس میں ریا تھی، اس میں لوگوں کی واہ واہ کے لیے تم نے مجلس پڑھی تھی، اس میں لوگوں کو دکھانے کے لیے، یوٹیوب پر لائک بڑھانے کے لیے، مختلف نیتیں ہوتی ہیں نا. میں کسی کی نیت کو چیلنج نہیں کر رہا ہوں، لیکن نیتیں ہوتی ہیں، انسان مختلف نیت سے اعمال کر رہا ہے، کون کس دن سے کرے مجھے نہیں علم، لیکن آخرت میں پتہ چلے گا. تو اعمال جب رد کر دیے جائیں گے، چھانا جائے گا، تو بہت کم اعمال رہ جائیں گے. اب انسان کا جو نیک اعمال کا ترادو ہے وہ بڑا ہلکا ہو جائے گا، اسے بھاری ہونا چاہیے، توجہ رکھیے، کم سے کم برابر کی سطح تو ہو. تو عزیزان کرام، یہ روایت میں ہے، سرکار فرماتے ہیں جب مومن کے نام اعمال تولے جانے کا وقت ہوگا تو میں ترازو کے پاس آ کے کھڑا ہو جاؤں گا، جب بھی اس کے نام اعمال میں کمی آئے گی میں دنیا سے جو مجھ پہ درود بھیجا کرتا تھا وہ لا کے ترازو میں رکھ دوں گا. یہ درود در حقیقت ہمیں محمد آل محمد سے قریب کرتا ہے، ان کے مقامات معنویہ سے ہماری نسبت بڑھاتا ہے. سورہ مائدہ میں ارشاد رب العزت ہے: انما ولیکم اللہ ورسولہ والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون. تمہارے ولی فقط اللہ، اور اس کا رسول اور وہ صاحبان ایمان ہیں جو نماز قائم کرتے ہیں اور حالت رکوع میں زکوٰۃ دیتے ہیں. توجہ رکھے گا. یعنی اس آئے مجیدہ میں اللہ تبارک تعالیٰ نے تین افراد یا تین ہستیوں کا ذکر کیا ہے کہ جن کی ولایت کا ذکر کیا ہے. توجہ رکھے گا. یعنی خداوند عالم قرآن مجید میں اپنی گورنمنٹ کو بتا رہا ہے, اپنے نظام قدرت کو بتا رہا ہے, سلسلہ مراتب کو بتا رہا ہے, گریڈز کو بتا رہا ہے کہ دیکھو دنیا میں اگر میری حکومت جاننی ہے, میرے اقتدار کو دیکھنا ہے, میری سلطنت کو دیکھنا ہے, تو سب سے ٹاپ لیول پر اللہ کی ولایت ہے, اس کے بعد رسول محمد مصطفیٰ کی ولایت ہے, اور اس کے بعد رسول کو بھی ہم جانتے ہیں اور اللہ کو بھی جانتے ہیں. توجہ رکھے گا. اللہ کون ہے؟ رب العزت ہے, خالق و مالک ہے, وہ اول ہے, وہی آخر ہے, وہی ظاہر ہے, وہی باطن, وہی پیدا کرنے والا, وہی موت دینے والا ہے. سب جانتے ہیں. ہمارے دل میں موجود ہے اس کی محبت, ہمارے دل میں احساس ہے. رسول کو بھی جانتے ہیں, وہ رسول کون ہے. لیکن اب مرحلہ کیا ہے؟ والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون, وہ صاحبان ولایت ہیں. توجہ رکھیے گا. اب تیسری ہستی کا جو تعارف ہو رہا ہے وہ عام طریقے سے نہیں ہو رہا, بلکہ ایک خاص طریقے سے ہو رہا ہے, اس لیے کہ جب سب سے ٹاپ لیول پر گریڈ ہے وہ اللہ کی ولایت ہے, اس کے بعد رسول کی ولایت ہے. اب جو کہا کہ تیسرے لیول پر جو ولایت آ رہی ہے وہ اتنی عظیم ہوگی کہ پہلی دو ولایتوں کے سائے میں اس کی ولایت ہوگی. اگر وہ پہلی دو ولایتیں سمجھ میں آ جائیں تو علی کی ولایت سمجھ میں آ جائے گی. تو علی کی ولایت سے پہلے رسول کو سمجھنا ہوگا, رسول سے پہلے خدا کی ولایت کو سمجھنا ہوگا. اب جس کو توحیدی سمجھ میں نہ آئے اسے علی کی ولایت کیا سمجھ میں آئے گی, اور جسے علی کی ولایت سمجھ میں نہ آئے اسے مولا کائنات کا لفظ اور لقب ہی سمجھ میں نہیں آئے گا. اس لیے کہ کائنات چھوٹی ہے عزیزان گرامی, مولا کی, مولا علی کی ولایت عظیم ہے جو پوری کائنات پہ سایہ فکر ہے. مل کے درود بھیجیے محمد و آل محمد. تو تیسری ولایت کس کی ہے؟ الذین, وہ لوگ ہیں. کون لوگ ہیں؟ الذین آمنوا, وہ ایمان والے لوگ ہیں, وہ صاحبان ایمان. الذین کون ہے؟ اب ان کی صفت بیان کی جا رہی ہے, ان کی صفت کو, ان کی تعریف بیان کی جا رہی ہے. کیا کرتے ہیں وہ؟ جن کی ولایت اللہ نے ہم پر واجب کر دی ہے. انما ولیکم اللہ, انما یعنی صرف, اونلی, صرف یہی ہے اللہ کی ولایت. توجہ رکھے گا. ورسولہ, اور اس کے رسول کی ولایت. والذین آمنوا, اور ان صاحبان ایمان کی ولایت. الذین یقیمون الصلاۃ, جن کی پہلی علامت یہ ہے کہ وہ نماز قائم کرتے ہیں. پہلی علامت کیا ہے؟ نماز قائم کرنے والے ہیں. دوسری علامت کیا ہے؟ وہ یؤتون الزکاۃ, اور مسلسل زکوٰۃ بھی دینے والے ہیں, نماز بھی قائم کرتے ہیں, زکوٰۃ بھی دینے والے ہیں. اور پھر کہا زکوٰۃ جو دے رہے ہیں وہ عام طریقے سے نہیں دے رہے, وہ ہم را کے اون, توجہ رکھے گا, حالت رکوع میں زکوٰۃ دے رہے ہیں. بھائی آپ نماز پڑھ رہے ہوتے ہیں تو آپ ایک سنگل نماز پڑھ رہے ہوتے ہیں, آپ تلاوت قرآن کر رہے ہیں تو آپ سنگل تلاوت قرآن کر رہے ہیں. یہ عام مومن ہوتا ہے, لیکن امیر المومنین وہ ہوتا ہے جو عبادت میں عبادت کو انجام دیتا ہے, جو عبادت میں, نماز میں زکوٰۃ دے رہا ہے. بلکہ درود بھیجیے محمد و آل محمد. میں اس ولایت کو تھوڑا سا کھولنا چاہتا ہوں, اس لیے کہ شیعہ سنی سب جانتے ہیں کہ یہ جس شخص کا تذکرہ کیا گیا ہے وہ مولا کائنات علی ابن ابی طالب علیہ الصلوۃ والسلام کی ہستی ہے. اگر درود بھیجنا ہے تو دیکھیں ایسے بھیجیں جیسے بھیجنے کا حق ہے. معمولا جب میں بہت تھکا ہوا ہوتا ہوں نا تو ڈیڑھ گھنٹے سے کم کی مجلس نہیں پڑھتا ہوں, تو اگر آپ تھک جائیں تو آدھے گھنٹے پہلے بتائیے گا, مولانا ہم تھک گئے, تو بریک لگاؤں گا تو آدھے گھنٹے میں جا کے بریک لگے گا. ایک دفعہ مل کے درود بھیجیے محمد والے محمد. چونکہ یہاں پر ہمارے برادران اہل سنت موجود ہیں, چاہتے چاہتا ہوں کہ یہ ولایت جو ہمیشہ سے محل بحث رہی ہے, توجہ رکھیے گا, اس ولایت میں بڑا اختلاف رہا ہے, اس کی مصداق میں, اس کے معنی میں. حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ سے روایت ہے, کہ جب یہ آیت نادل ہوئی تو سرکار مسجد میں آئے اور پوچھا من ہذا، یہ کون ہے کہ جس نے یہ فعل انجام دیا ہے، جس نے یہ فعل انجام دیا ہے؟ ابن عباس کہتے ہیں میں نے اور 11 اصحاب نے گواہی دی، ہذا علی ابن ابی طالب، یہ علی ابن ابی طالب کی ہستی ہے کہ جس نے حالد رکو میں زکات دی ہے، یعنی یہ ادھر عمل کرتے چلے جاتے ہیں، آیت سے نادل ہوتی چلی جاتی ہیں۔ اب یہاں پر رسول اللہ کے بعد میں نے بتایا یہ محل اختلاف ہے۔ اچھا، اختلاف جو ہے وہ دشمنی کا سبب نہیں بنتا ہے۔ میں مسلسل جہاں پہ بھی خطاب کر رہا ہوں، گزشتہ کئی مجالس میں میں نے کہا کہ اہل سنت ہمارے دشمن نہیں ہیں، توجہ رکھے گا۔ اگر کسی شیعہ کے دل میں یہ بات بیٹھی ہوئی ہے، یہ کسی نے بٹھا دیا اہل سنت دشمن ہیں، اہل سنت دشمن نہیں ہیں۔ اہل سنت مخالف ہو سکتے ہیں، مد مقابل ہو سکتے ہیں، اور ہیں، اس میں کوئی دشمن نہیں۔ دشمن کون ہے؟ دشمن وہ ناصبی ہیں کہ جو بغض اہل بیت رکھتے ہیں۔ ابھی بھی میرے واٹس اپ میں ایسے بہت سے اہل سنت علماء ہیں کہ جو اہل بیت کی امامت و ولایت پر یقین رکھتے ہیں اور ناصبیوں سے بری الذمہ ہونے کا اعلان کرتے ہیں، وہ بھی امامت کو تسلیم کرتے ہیں۔ توجہ رکھیے گا، اب یہ تھوڑی سی ڈسٹربینس رہے گی، آپ کی توجہ کا طالب رہوں گا، کیونکہ اب اتنا وقت نہیں ہے کہ میں رکوں اور یہ کہوں کہ یہ مکمل صحیح ہو جائے پھر گفتگو کروں۔ مل کے درود بھیجیے محمد و آل محمد کا۔ اس ولایت میں گفتگو کی گئی ہے، اہل سنت ولایت کو مانتے ہیں، حتیٰ وہ سنی، ہمارا وہ سنی بھائی جو حضرت عمر کو پہلا، حضرت ابوبکر کو پہلا، حضرت عمر کو دوسرا، حضرت عثمان کو تیسرا خلیفہ جانتا ہے، بلا فصل جانتا ہے، برحق جانتا ہے، ان کی خلافت کا قائل ہے، وہ بھی جب ولایت کی منزل پہ آتا ہے تو علی کے دروازے پہ سر جھکاتا ہوا نظر آتا ہے۔ اور جتنے بھی روحانی سلسلے ہیں اہل سنت کے، وہ سب مولا کائنات سے منسوب ہیں۔ بھائی میں اپنے اہل بھائی سے پوچھوں آخر وجہ کیا ہے کہ تم تو خلافہ کے قائل ہو، تم کہتے ہو کہ حضرت ابوبکر، حضرت عمر، حضرت عثمان خلیفہ ہیں، تب وہ جو رکھے گا تو تم خلافت جب ان کے پاس لینے جاتے ہو تو ولایت لینے کیوں نہیں جاتے؟ کہا کہ اس لیے ولایت تو سلسلہ الہی سے ہے، ولایت تو سلسلہ الہی سے، سورہ مائدہ کہہ رہی ہے، میں نہیں کہہ رہا، سنی نہیں کہہ رہا، شیعہ نہیں کہہ رہا، رسول نہیں کہہ رہا، قرآن میں خدا خود کہہ رہا ہے۔ کیا کہہ رہا ہے؟ انما ولیکم اللہ، اللہ ولی ہے، وہ رسول ولی ہے، اور اس کے بعد کہا وہ صاحبان ایمان ولی ہیں جو حالت رکوع میں زکات دے رہے ہیں۔ تمام شیعہ سنی مفسرین نے لکھا یہ علی ابن ابی طالب کی ہستی ہے کہ جہاں پر ولایت در حقیقت اللہ نے عطا کی ہے۔ اب یہاں سے یہ ولایت چلی، اور یہی وجہ ہے کہ اہل سنت ولایت کا جب مرحلہ آتا ہے تو پھر وہ مولا کائنات کے دروازے پر نظر آتے ہیں۔ اور یہی وہ جملہ ہے کہ جہاں سے دو ڈویژن شروع ہوتی ہے، رسول تک، خدا تک کوئی مرحلہ نہیں ہے، کوئی اختلاف نہیں، اللہ کو سب جانتے ہیں، اللہ کو سب مانتے ہیں، شیعہ سنی بھی، جہاں نماز پڑھے گا قبلہ رخ ہونا، قبلہ ایک ہے، کعبہ ایک ہے، قرآن ایک ہے، نبی ایک ہے، دین ایک ہے، قیامت ایک ہے، منزل ایک، ہدف ایک، جہاں سے آئے ہیں بابا آدم ایک، سب کچھ ایک ہے، توجہ رکھیے گا، سب کچھ ایک ہے۔ تو خدا تک کا تو کوئی مسئلہ نہیں ہے، خدا کے بعد رسول میں تھوڑا مسئلہ ہے، وہ صاحبان کتاب سے ہے، توجہ رکھیے گا، وہ صاحبان کتاب سے ہے۔ صاحبان کتاب پہ جب بینات آ گئی، روشن دلائل آ گئے، انہوں نے رسول کو ماننے سے انکار کر دیا۔ در حال ہی کہ وہ لوگ کوئی 400 سال سے، کوئی 300 سال سے، کوئی 200 سال سے راہ میں بیٹھا ہوا تھا، یعنی ان کی کتابوں میں لکھا تھا یہاں سے نبی گزرے گا، یہاں سے نبی گزرے گا، اتنا دقیق علم، اتنا جزیات کا علم، اتنی جزیات ان کے پاس تھی، ان کی کتابوں میں ان کے بزرگوں نے لکھا تھا۔ لہذا آپ جو دیکھیں، جو سفر شام تھا، سفر تجارت، حضرت ابو طالب علیہ السلام کے ساتھ پیغمبر اکرم کا وہاں جو ملاقاتیں ہوئی ہیں، یہ کون افراد تھے جو سالوں سے انتظار کر رہے تھے کہ یہاں سے نبی گزرے گا؟ اب جب بعض وہ تھے جن کی قسمت اچھی تھی، وہ رسول کا کلمہ پڑھ کر ادھر آ گئے، لیکن جن پر بینات اور نشانیاں واضح ہو گئیں وہ نہیں آئے، لٹک گئے۔ یہ ہمیں انڈیکیٹ کر رہا ہے ان لوگوں کو، جیسے نصرانی اور یہودی انتظار کر رہے تھے ایک نبی کا، آخری نبی کا، نبی آیا، کتاب لے کے آیا، حجت لے کے آیا، دلیل لے کے آیا، روشن کتاب اور دلائل لے کے آیا، پھر بھی نہیں مانا، क्या हुआ? फिन्नार हो गए, जहन्नम वासिल हो गए, कयामत तबाह हो गई, दुनिया तबाह हो गई। अब ये हमारे लिए दर हकीकत एक लम्हे फिक्रिया है कि हम जो किसी हस्सी का इंतजार कर रहे हैं, हमें भी चौकन्ना रहना चाहिए कि जब दलाइल आ जाए, जब बयानात आ जाए, जब रोशनी आ जाए, जब किताब आ जाए, तो फिर इमाम पर ईमान लाने में देर नहीं करनी चाहिए। इमाम के दलाइल कैसे? ये जो दुनिया के हालात आपको रूनमा होते नजर आ रहे हैं, ये जो बादशाहतों के ताज उड़ते नजर आ रहे हैं, ये जो हुकूमतों की बुनियादें ढीली पड़ती नजर आ रही हैं, ये सब मेरे मौला की आमद की दलील है। बिल्कुल गुरु जी मोहम्मद वाले मोहम्मद का तो हमें मुतवज्जे रहना चाहिए। इमाम की आमद की निशानियां शुरू हो चुकी हैं। अभी आपने सुना आलम इस्लाम के बहुत बड़े आलिम दीन आयतुल्लाह हसन ज़ादा आमली का इंतकाल हुआ। ये बहुत बड़ा वलीउल्लाह था, तवज्जो रखिएगा। अब दावने में तो गुंजाइश नहीं कि मैं विलायत, ये वलीउल्लाह कैसे वलीउल्लाह बन गया, बस इतना कह दूँ वली उसको कहते हैं जो उस वली के आस्ताने पे सर को झुका दे जिसे अली कहा जाता है। अभी आप मूसा भाई से शेर सुन रहे थे ना कि मेरा सर बहुत, अल्फाज तो मुझे याद नहीं है, खुलासा मेरा सर बहुत ऊंचा है इसलिए कि अब्बास के दर पे झुकता है। इसका क्या मतलब है? यहाँ पे थोड़ा सा मैं इसको तनकीदी निगाहों से इसको खोलना चाहूँगा ताकि व्यू खुले, विजन खुले। अजीज़ा ने करामी, यानी जहाँ पे दर नज़र आएगा सिर्फ वहीं सर झुकाएंगे, जहाँ दर नहीं है अब्बास का वहाँ सर नहीं झुकाएंगे। बस ज़ाहरी मफहूम तो ये बनता है ना, जहाँ दर अब्बास है वहाँ सर तस्लीम खम हो जाएगा। ये मतलब नहीं, विलायत ये नहीं है कि सामने कोई आ जाए तो उसके सामने सर झुका लो। विलायत ये है कि वो हो न हो, सामने हो, रस में हो, बस में हो, जाहिर में हो, मशहूद में हो, गैब में हो, उसकी विलायत तुम पे साया फिकर रहनी चाहिए। बस फिर जो अब्बास की विलायत का मोतकिद होता है वो फिर दरे अब्बास का मोहताज नहीं होता। अब्बास का दर हो बदरजे औला सर झुकाता हुआ नजर आता है, और अब्बास का दर ना हो तो अब्बास के हुक्म के मुताबिक जिंदगी गुजारता हुआ नजर आता है। तवज्जो की जो हम अलम लगाते हैं ये जनाब ज़ैनब की सुन्नत है। जब उसराए करबला आज़ाद हुए, जनाब ज़ैनब ने सबसे पहली चीज जो तबर्रुकात में ढूंढी थी मौला अब्बास का आलम था, और कहा कि ये उस घर पे लगाओ जहाँ तीन दिन हम मातम करेंगे। ये जनाब ज़ैनब की क्या है? सुन्नत है। ये उनकी कायम करता एक रिवायत है जिसको हम आज अपने घरों पर लगाए हुए हैं। इसका क्या मतलब है? आप ये कहना चाहते हैं ये किसी मोमिन का घर है, किसी अज़ादार का घर है, किसी आशिक़ अब्बास का घर है, यह परचम अब्बास लगा है। दूसरा मतलब क्या? ये तो आप दुनिया वालों को बताते हैं। दूसरा मतलब क्या होता है? दूसरा मकसद क्या होता है? इस घर पर अलम का साया हो, इस घर पर अलम का साया हो। और इससे बढ़कर एक जुमला कह रहा हूं जो सिर्फ मवाली ही इसकी लज्जत को समझ सकता है, घर पर अलम का साया, दिल पर अलमदार का साया हो। तवज्जो की आप, इसको विलायत कहा जाता है। मिलकर दुरूद भेजिए मोहम्मद वाल मोहम्मद। तो आयतुल्लाह हसन ज़ादा आमली ने कहा कि इमाम ज़माना की जो गैबत है दो तरह की, गैबत सुग़रा, गैबत कुबरा। गैबत सुग़रा एक छोटा टाइम था, गुजर गया। गैबत कुबरा बहुत बड़ा टाइम है, अनलिमिटेड है, नहीं मालूम, इमाम को भी नहीं इल्म। तवज्जो रखिएगा क्योंकि खुदा ने इमाम से मख्फी रखा है, इसकी भी हिकमत है। अब दावत गुंजाइश में सारी गुत्थियों को यहाँ पर खोलूँ, सिर्फ इशारा करके गुजर रहा हूँ। इमाम को भी इल्म नहीं है, खुदा ने उस वक्त तक नहीं बताएगा जब तक कि खुदा अम्र नहीं फरमाए। जैसे अम्र होगा इमाम मुतवज्जे हो जाएंगे, अब मेरा इसमें ज़हूर हो गया, फिर वो इमाम ज़हूर फरमाएंगे इंशाअल्लाह। और अल्लाह से दुआ है कि हम सब इमाम का वो ज़माना देखें और ईमान की इस्तिकामत के साथ इमाम के हम रकाब होकर दुश्मनान दीन और दुश्मनान हुसैन और दुश्मनान आले मोहम्मद से जंग करें इंशाअल्लाह। मिलकर दुरूद भेजिए मोहम्मद वाले मोहम्मद। ये विलायत कहा कि ज़माने सुगरा और ज़माने कुबरा। फिर कहा ज़ुहूर भी दो किस्म का है, एक ज़माना है गैबत सुगरा है, गैबत कुबरा है। गैबत कुबरा का आगाज़ हो गया है, غیبت کبری یہ دنیا میں آپ کو اس وقت ایک انقلاب نظر آ رہا ہے، ہلچل نظر آ رہی ہے، یہ میرے امام کی آمد کی دلیل. میں اس پہ گفتگو کر چکا ہوں، وہ انٹرنیٹ پہ موجود ہے، وہاں پر میں تفصیل سے گفتگو کر چکا ہوں، یہاں پہ نہیں کھولنا چاہتا. ولایت پہ آتا ہوں دوبارہ. یہ ولایت کیا ہے؟ اللہ معلوم ہے، رسول معلوم ہے. توجہ رکھیے گا، کلام کہاں پر ہے، بحث کہاں پر ہے؟ علی کی ولایت پر. من کنت مولاہ فہذا علی المولا. توجہ رکھیے گا، علی کی ولایت میں دو حصے بنے، دو ڈویژن ہوئی. ایک اہل سنت کی، انہوں نے کہا ولی کا معنی، مولا کا معنی دوست ہوتا ہے. توجہ رکھیے گا، مولا کا معنی دوست ہوتا ہے. ہم نے کہا مولا کا معنی دوست نہیں ہوتا صرف، اس لیے کہ علی کی دوستی تو رسول پوری زندگی بتلاتے اور سمجھاتے رہے ہیں پوری زندگی. یعنی یوں کہوں کہ اگر رسالت کے بعد سرکار کا کوئی سب سے بڑا کام تھا تو وہ علی کی ولایت کی تثبیت تھی دعوت ذوالعشیرہ سے. توجہ رکھے گا، اور یہ دلیل دے رہا ہوں، دعوت ذوالعشیرہ سے لے کر پہلی آفیشیل میٹنگ سے لے کر اسلام کی آخری آفیشیل میٹنگ تک، کب؟ غدیر خم کے میدان میں آخری آفیشیل میٹنگ ہوئی ہے. اس پوری مدت میں توجہ رکھے گا، اگر رسول نے نماز اور روزہ و حج و زکات و خمس و جہاد و تولا و تبرہ کے بعد اگر کوئی کام کیا ہے سب سے بڑا، تو علی کی ولایت کی تثبیت کیا. یہاں پہ کلام ہے اہل سنت کا اور ہمارے درمیان. وہ کہتے ہیں دوست کا معنی ہے، ہم کہتے ہیں یہ ولایت حکومت کا معنی ہے. رسول نے کہا النبی اولى بالمؤمنین من انفسهم، نبی اولویت رکھتا ہے، حق رکھتا ہے تم پر، تمہاری گردنوں پر، تمہاری جانوں سے زیادہ. پھر کہا کہ قالو بلا، جی رسول اللہ، جان گئے، پہچان گئے، جی رسول اللہ، آپ ہم پر، ہم سے زیادہ فوقیت اور اہمیت اور حق رکھتے ہیں. پھر فرمایا کہ من کنت مولاہ فہذا علی مولا، تو پتہ چلا مولا وہ ہوتا ہے جو اللہ کے حکم سے اولا ہوتا ہے، اولویت رکھتا ہے، حق اولویت رکھتا ہے. یہاں پر حکومت کی بات کی گئی ہے، یہاں پر ولایت کی بات کی گئی ہے، یہاں پر سلطنت اور گورنمنٹ کی بات کی گئی ہے. کہ جس طرح اللہ کی سلطنت ہے، اللہ کی سلطنت میں اللہ کی ولایت کے بعد رسول کی سلطنت ہے، یعنی اس کی ولایت ہے، اور اس کے بعد علی مرتضیٰ کی ولایت ہے، اور علی مرتضیٰ کے بعد اسی غدیر خم کے خطبے میں رسول اللہ نے 12 ائمہ کے نام بتائے ہیں. علی کے بعد حسن ہوں گے، حسن کے بعد حسین ہوں گے، حسین کے بعد سید سجاد ہوں گے، سید سجاد کے محمد باقر کا زمان آئے گا، محمد باقر کے بعد جعفر صادق آئیں گے، جعفر صادق کے بعد موسیٰ قادم نور لے کر آئیں گے، موسیٰ قادم کے بعد امام رضا علیہ السلام تشریف فرما ہوں گے، امام رضا کے بعد محمد تقی، ان کے بعد علی نقی، ان کے بعد حسن عسکری، اس کے بعد وہ آئے گا جس کا نام میرے نام پر، جس کی کنیت میری کنیت پر ہوگی. ایک ایک کا نام لے کے بتایا ہے، ایک ایک کا. یہ ولایت ہے. یہاں پر ہمارا کلام ہے اہل سنت کے ساتھ، کہ اگر یہ ولایت سمجھ میں آ جائے، توحید سمجھ میں آ جائے، نبوت و رسالت سمجھ میں آ جائے، توجہ رکھیے گا، علی کی ولایت سمجھ میں آ جائے گی. لہذا میں ہمیشہ اپنے اہل سنت بھائیوں سے کہتا ہوں کتابیں پڑھیں، نہ میری سنیں نہ اپنے مولوی کی سنیں، معذرت کے ساتھ، کتابیں پڑھیں. ہماری کتاب پڑھنے کا رواج ختم ہو گیا. اب جو سر ہلا رہے ہیں وہ کتنی کتابیں پڑھتے ہیں، انٹرنیٹ موجود، جی ادھر ایم بیز اور جی بی موجود، کتنی کتابیں ہم ہفتے میں پڑھتے ہیں مولا علی کے فضائل کے لیے، نہج البلاغہ کے لیے. دسیوں گھنٹے ہم واٹس اپ پہ ضائع کر دیتے ہیں. کتنے گھنٹے صبح اٹھتے ہیں، پہلی عبادت کون سی ہوتی ہے؟ واٹس اپ. آخری عبادت کون سی ہوتی ہے؟ آنکھیں بوجھل بند ہو رہی ہوتی ہیں، ہاتھ گر رہا ہوتا ہے، لیکن واٹس اپ جان نہیں چھوڑتا. اس واٹس ایپ سے کیا استفادہ کیا؟ اس سے کتنے خطبے پڑھے، کتنے واقعات پڑھے، کتنے فضائل پڑھے مولا علی کے؟ سب انٹرنیٹ میں موجود ہیں، اردو میں، انگلش میں، فارسی میں، عربک میں، سب میں موجود ہے. توجہ رکھے گا، حدیث میں ہے کہ اگر کوئی شخص جائز کام کے لیے اپنا ٹائم اسپینڈ نہ کرے، وقت خرچ نہ کرے، وہ مجبور ہوگا نظام الہی کے تحت، وہ باطل کام میں اپنا وقت خرچ کرے گا. آپ اپنے ایم بیز کو غلط کاموں میں خرچ کریں، اس کا حساب کتاب ہوگا. توجہ رکھیے گا، نوجوان بچے موبائل بہت اچھی چیز ہے اگر استفادہ اور صحیح یوز کرنا چاہیں، لیکن اگر صحیح یوز نہ کریں، کیا دیکھ رہے ہیں؟ جی ابھی کسی نے مجھے بتایا کہ وہ اسنیپ چیٹ پہ ہوتی ہے، وہاں پہ ایک انہوں نے کوئی لفظ بتایا تھا، وہ कि वो आप इनको भेजें, वो आपको भेजेगा और मुसलसल आपके स्कोर होते चले जाएंगे। तो मैंने कहा यही तो निज़ाम विलायत है कि अपने आप को फौरन मरकज़ विलायत से जोड़े रहो हर लम्हे के लिए। यानी अगर आपने एक दिन का गैप दे दिया आपका स्कोर रुक जाएगा। अब उसका नाम मुझे नहीं पता, कोई बच्चा बताया तो शायद मैं यहाँ पे बता सकूँ। मिलकर दुरूद भेजिए मोहम्मद वाले मोहम्मद का। आप एक दूसरे को स्कोर भेजते रहते हैं, चीज़ें, तस्वीरें, ऑडियो, वीडियो जी भेजते रहते हैं, मिनट मिनट की चीज़ें, ताकि वो आपको भेजे, आप उसके भेजे आपका स्कोर। जिस दिन आपने रोक दिया वो उस दिन रुक गया, फिर ज़ीरो से शुरू करेंगे। यही तो विलायत है कि अपने आप को अल्लाह की विलायत से, रसूल की विलायत से और अली की विलायत से जोड़े रहो। एक लम्हे का तसलसल, उसमें कमी नहीं आनी चाहिए। तवज्जो रखिएगा, यही विलायत कि जुड़े रहो। तवज्जो रखिएगा, बचपन में याद होगा, आजकल के बच्चे तो मोबाइल से सर ही नहीं उठाते। हमें तो याद है ना कि हमने लंगर भी घुमाए, ये लंगर पत्थर में क्या रस्सी बांध के, धागा बांध के और मांझा बांध के घुमाते थे, लंगर लड़ाते थे। वो एक अलग ज़माना था। लंगर क्या होता है, अब आपने घुमाना शुरू किया, एक अंदरूनी ताकत होती है जो अंदर की तरफ खींच रही होती है, एक बैरूनी ताकत होती है जो उसे बाहर की तरफ खींच रही होती है। अब क्या है, दोनों फोर्स जो है एक ही वक्त में उस पर अप्लाई हो रही होती है। मैं विलायत समझाना चाह रहा हूँ, विलायत से जुड़े रहो। अल्लाह की विलायत समझ में आ गया, रसूल की समझ में आ गई, तीसरी विलायत किसकी है, हमारे अकीदे के मुताबिक, और इंशाल्लाह बताऊंगा कि अहले सुन्नत के अकीदे के मुताबिक ये मौला अली की विलायत है। अब क्या किया बच्चे ने, क्या पत्थर को धागे से बांध कर, जी सद्दी और डोरी से बांध कर घुमाना शुरू किया। अब वो एक ख़ास सर्किट में मूव कर रहा है, लेकिन जैसे ही उसने घुमाना शुरू किया, घुमाने के साथ साथ अभी आपने घुमाया नहीं जो ना, उसमें कोई फोर्स अप्लाई नहीं हो रही है, सिर्फ जो कशिश शकल है, अट्रैक्शन ज़मीन की, वो अप्लाई हो रही है। लेकिन जैसे ही उसने घुमाना शुरू किया, दोनों फोर्स में एक जंग शुरू हो गई। क्या जंग शुरू हो गई, बाहर वाली चाह रही है पत्थर को अपनी तरफ खींच ले, अंदर वाली चाह रही है कि पत्थर को अपने साथ जुड़े रखे। तवज्जो रखिएगा, दोनों फोर्स एक ही वक्त में अप्लाई हो रही हैं। जैसे ही आपका हाथ छूटा, तवज्जो रखिएगा, यानी पत्थर अपने मरकज से जुदा हुआ, वो इतनी दूर जाके गिरेगा कि आप उसे ढूंढते रह जाएंगे। तो ये छोटा सा एक्सपेरिमेंट ये बता रहा है, मरकज से जुड़े रहो, मरकज से अलग हो गए तो बहुत दूर जाके गिरोगे, बहुत दूर जाके गिरोगे। तो ये विलायत है, जोड़ जाना है अजीदाने गिरामी। मिलकर दुरूद भेजिए मोहम्मद वाले मोहम्मद। अब इसी विलायत के तकाज़े हैं। ये किताब मेरे पास मौजूद है, इसका फारसी में तर्जुमा है, ये है तफसीर कुरान। पांचवीं सदी के आलिम दीन है अबुल कासिम हस्कानी, पांचवीं सदी के आलिम दीन है। इन्होंने एक तफसीर लिखी शवाहिद तंजील लकवाइद तफ़्ज़ील। अहले सुन्नत में मुख्तलिफ सेक्शंस हैं, बहुत सारे अहले सुन्नत कहते हैं कि हम मसलन हज़रत अबू बकर, हज़रत उमर और हज़रत उस्मान को खलीफा मानते हैं, चौथे नंबर पर मौला को। बहुत से अहले सुन्नत हैं जिनको तफजीली अहले सुन्नत कहा जाता है, वो कहते हैं अली है तो चौथे नंबर पर, लेकिन अली है पहले नंबर पर। तवज्जो रखिए, क्यों, विलायत के एतबार से। तवज्जो रखिएगा, इनको तफजीली अहले सुन्नत कहा जाता है। बहुत सारे अहले सुन्नत उलमा हैं जो तफजीली हैं, तवज्जो रखिएगा। और अभी मैंने बताया मेरे व्हाट्सएप में कई ऐसे उलमा हैं जो मुसलसल इमाम हसन अहले बैत के बारे में अपने तहरीर और अपने बयान भेजते रहते हैं। वाकई बाज़ औक़ात हैरत होती है कि इतना जानते हैं, हमारी फिजा को मसमूम कर दिया है, आलूदा कर दिया है दुश्मन के प्रोपेगेंडे ने। हम आपस में उलझने लगे हैं मुसलमानों से। हमारा दुश्मन सुन्नी मुसलमान नहीं है, हमारा दुश्मन हमारा भी और अहले सुन्नत की, वो तकफीरी मुसलमान है, वो कि जो नासिबी है। तवज्जो रखिएगा, वो जो अहले बैत से बुग्ज़ रखता है और वो कहते हैं कि ये नासिबियत दर आई है, खुसूसन खुसूसन ज़ियाउल हक के ज़माने के बाद, कि जब ईरान के इस्लामी इनकलाब की राहों को मजबूत करने के लिए यहाँ पर वहाबियों की काश्तकारी की गई, एक जाली दीन और मजहब बोया गया, जाली लोगों को अपॉइंट करके सरकारी इदारों में, फौज में पहुँचाया गया, उन्होंने दर हकीकत इस बुग्ज़ की बुनियाद रखी जो आज खुलकर तालिबान से पहसबा अलकायदा और न जाने किस किस शक्ल में सामने आ रहा है। तवज्जो रखिएगा, ये नासिबी अहले सुन्नत नहीं है, ये वो अहले सुन्नत का लिबादा ओढ़े हुए अफराद हैं कि जो दर हकीकत बुग्ज़ अहले बैत रखते हैं। तवज्जो रखिएगा, तो ये इन्होंने किताब लिखी शवाहिद तंज़ील लकवाइद तफ़्ज़ील। तकरीबन 300 के करीब या इससे ज़्यादा आयात इनके बकौल मौला अली की शान में नाज़िल हुई हैं। तवज्जो रखिएगा, यूट्यूब पे मेरे कुछ अहले सुन्नत और कुछ शिया दोस्त थे जिनके साथ हमारे कुछ लेक्चर थे, वहाँ पे हमने इस किताब के और सूरह बकरा और सूरह अलहम्द की जो तफसीर थी वहाँ से मौलाए कायनात के फ़ज़ाइल को पेश किया था कि अहले सुन्नत की निगाहों में, ये अहले सुन्नत का आलिम दीन है, अहले सुन्नत की किताब है 5वीं सदी का, और ये तफसीर मौजूद है, अरबी भी मौजूद है, फारसी भी मौजूद है। यानी ऐसी बात नहीं है कि मैं बहुत कोकाव की परियों की बातें कर रहा हूँ, जिनों दियों और जिनों और भूतों की बातें कर रहा हूँ जो किसी की समझ में नहीं आती। मैं आज के ज़माने की बातें कर रहा हूँ कि ये अहले सुन्नत हैं कि जिन्होंने ये लिखा है। 300 से ज़्यादा आयात इन्होंने कहा मौला अली की शान में नाजिल हुई है, और तकरीब 1200 रिवायात जो रसूल अल्लाह से, ज़्यादातर रसूल अल्लाह से हैं, असहाब से हैं या अहले बैत अलैहिस्सलाम से हैं, वो सब मौला अली की शान में इन्होंने बताया कि ये या जनाब रसूल खुदा, ये मौला कायनात, या सईद कायनात, या इमाम हसन इमाम हुसैन अलैहिस्सलाम की शान में नाजिल हुई। मिलकर दुरूद भेजिए मोहम्मद व आल मोहम्मद पर। अगर थोड़ा थोड़ा आगे आगे आ जाइए, जगह मौजूद है, थोड़ी सी ज़हमत कीजिए, जगह बहुत है, आ जाइए थोड़ा सा, दो दो कदम और आगे, माशाल्लाह। मिलकर दुरूद भेजिए मोहम्मद व आल मोहम्मद पर। इस विलायत में कलाम है, और यही वजह है कि हमेशा से मुनाकशा रहा है, नज़ा रहा है, एक बहस रही है, बहुत सारी बातें थी, चूँकि दावत मत में गुंजाइश नहीं कि मैं अहले सुन्नत की इस किताब से हवाला दूं, लेकिन जहां पर भी आप देखेंगे कि कोई ऐसा मसला आया है, वअतसिमु बिहब्लिल्लाह जमीअन वला तफर्रुकू, कहा अल्लाह की रस्सी कौन है, अली मुर्तज़ा, सिरात मुस्तकीम कौन है, अली मुर्तज़ा, अल्लाह के बाद रसूल के बाद अगर कोई हादी और रहनुमा है तो अली मुर्तज़ा है, अव्वल मन असलमा अली मुर्तज़ा है, हाजरा हजरतन कौन है, अली मुर्तज़ा है। तवज्जो किया आपने, यानी जितने फ़ज़ाइल हो सकते हैं हर लिहाज से मौला अली को अहले सुन्नत ने लिखा है कि विलायत इन्हीं के लिए जचती है। जैसे वो कह रहे थे ना कि अली ने बाबुल हवाज कह के कहा ये लकब तो अब्बास के लिए जचता है, तो विलायत जश्ती ही अली और औलाद अली के लिए है। मिली दुरूद भेजिए मोहम्मद वाले मोहम्मद। बस आप जहमत तमाम कर रहा हूँ, ये विलायत जो है ये महल्ले बहस रही है, लिहाजा अगर आप देखेंगे कि नबाए अजीम की बात की गई है, मौला अली ने कहा मैं नबाए अजीम हूँ, आयतुल्लाह की बात की गई है, कहा मैं अल्लाह की सबसे बड़ी निशानी हूँ, अगर कहा कि इल्मुल मिनल किताब वो कोई और था, अली वो है जिसको इल्मुल किताब है, पूरी किताब का इल्म है, और ये अहले सुन्नत की रिवायत था। मैंने कहा कि मैं सिर्फ अगर सूरह अलहम्द ही खोलूं तो वो जो रखेगा तो 25-30 अहादीस आपको मिल जाएंगी, हर आयत के ज़ेल में मौला की शान है। बल्कि अगर मुख्तसर बात करूं और ख़त्म कलाम करूं तो अहले सुन्नत की रिवायत ये कहती हैं कुरान में जहां पर भी या अय्युहल्लज़ीना आमनू आया है उसका सेहरा अली मुर्तज़ा के सर बांधा जाता है, ये अली मुर्तज़ा। और यही वजह है कि अली मुर्तज़ा पहचान बन गए थे ज़माने रिसालत माब में, तवज्जो रखिएगा, किसकी पहचान बन गए थे, मोमिन और मुनाफिक की पहचान बन गए थे। भाई किसी को पहचानना हो तो सबसे बड़ा मैयार कौन है, अल्लाह, अल्लाह का दीन, अल्लाह पर ईमान, रसूल मौजूद है, किताब मौजूद है, अकीदा मौजूद है, सब कुछ मौजूद है, लेकिन मोमिन को मुनाफिक से पहचानने के लिए अल्लाह की ज़रूरत नहीं है। क्यों, अल्लाह को सब मानते हैं, रसूल की जरूरत नहीं है, रसूल को सब मानते हैं, कुरान की जरूरत नहीं है, कुरान को सब मानते हैं। भाई ऐसा मयार लाओ कि जो मयार बन सके, जिसके ऊपर वो कसौटी लाओ जिस पर ईमानों को परखा जा सके। ये मैं नहीं कह रहा, असहाबे रसूल कह रहे हैं, रसूल के चाहने वाले असहाब कह रहे हैं, कुन्ना नारिफुल मुनाफिकीना बिज़िक्र अली इब्न अबी तालिब, हम जब मोमिन और मुनाफिक को तोला करते थे, पहचाना करते थे, जाना करते थे, तो अली छेड़ा करते थे। जिक्र अली छेड़ा करते थे, अल्लाह की, अल्लाह को मानते हैं, रसूल को मानते हैं, कयामत को मानते हैं, किताब को मानते हैं, नबूवत को मानते हैं, रिसालत को मानते हैं। अब मसला यह है वो कसौटी आनी चाहिए कि जो बता दे ईमान पर हो या ईमान के बगैर हो। लिहाजा कहा कि देखिए
اہل سنت کے روایات ہیں بہت ساری اپنے خلفاء کی تائید کے لیے، ان کی تثبیت کے لیے، ان کے فضائل کے لیے، میں اس پہ کوئی مناقشہ نہیں کر رہا ہوں ابھی، وہ ٹھیک ہے آپ کے فضائل ہیں، وہ مستند ہیں نہیں ہیں، بہرحال اس سے مجھے کوئی اختلاف نہیں ہے، ٹھیک ہے آپ کے بڑے ہیں، آپ کے خلیفہ ہیں، آپ ان کے گن کا یہ کوئی مسئلہ نہیں ہے، لیکن علی وہ ہستی ہے کہ جن کے فضائل کے گن صحابہ بھی گا رہے ہیں، توجہ رکھیے گا، صحابہ بھی گا رہے ہیں، اصبحت مولایا و مولا کل مؤمن مؤمنا، خلیفہ راشد کہہ رہے ہیں غزیر خم کے میدان میں، علی آپ میرے اور کل مؤمنین مؤمنات کے مولا ہو گئے، مل کے درود بھیجے عظمت محمد و آل محمد پر۔ اب سوال یہاں پیدا ہوتا ہے کہ علی میں ایسی کیا خاص بات تھی، معذرت کے ساتھ عرف عام میں ایک لفظ استعمال کیا جاتا ہے، علی میں کیا سرخاب کے پر تھے کہ علی نشانی بن گئے منافق کو مومن سے پہچاننے کے لیے۔ کچھ لوگوں نے کہا علی ایک جسم کا نام ہے جس کے دو ہاتھ دو پیر، مثلا ایک جو انسانی خاکہ ہوتا ہے، انسانی بدن ہوتا ہے، علی ہے، علی میں کیا فضیلت ہے؟ خوب ہم ان سے بڑے ہیں، ہم ان سے بزرگ ہیں، ہم ان سے زیادہ خدمت کرنے والے ہیں، ٹھیک ہے لوگوں نے کہا، یہ علی میں کیا خاص بات ہے کہ علی معیار شناخت مومن از منافق بن گیا، توجہ رکھیے گا، جو ظاہر پرست ہے وہ علی کو صرف ایک ظاہری انسانی خاکے میں دیکھ رہا ہے، لیکن قرآن کی آیت بتا رہی ہے علی صرف بشر خاکی نہیں ہے، یہ خاکی بدن نہیں، یہ تو تمہیں دکھانے کے لیے ہے، علی کی نورانیت، علی کی حقیقت، علی کی ماہیت قرآن سے جا کے پوچھو، قرآن کہہ رہا ہے ولایت وہ ہے جو اللہ دے رہا ہے، رسول دے رہا ہے، اور وہ علی تک پہنچی ہے، تو پتہ چلا ولایت وہ ہوتی ہے جس کو اللہ مقرر کرتا ہے، نہ کہ لوگ مقرر کرتے ہیں، جس کو لوگ مقرر کرے وہ ولی نہیں ہوتا، جس کو قرآن مقرر کرے، جس کو رسول مقرر کرے اسے ولی کہا جاتا ہے، بلکہ درود بھیجے محمد و آل محمد۔
محمد و آل محمد
صلوات۔ اور پھر روایات ہیں یہ علی جو اس بشر انسانی میں، اس پیکر خاکی میں بھیجا گیا ہے، اس کی کیا عظمت ہے، سرکار نے فرمایا جب معراج پہ گئے، توجہ رکھیے گا، اب یہ وہ فضائل ہیں کہ جہاں سے مولا کی حقیقت پتہ، اختب خوارزمی اہل سنت کے ایک اور عالم دین ہیں جنہوں نے المناقب نامی کتاب لکھی، اہل سنت کے بہت سارے علماء نے المناقب لکھی، یعنی مناقب نے فضائل اہل بیت، اختب خوارزمی نے کتاب لکھی المناقب، وہاں پر یہ روایت انہوں نے نقل کی ہے، توجہ رکھیے گا، وہ کیا ہے، جب رسول اللہ معراج پہ گئے تو اللہ نے کلام کیا، جب اللہ نے کلام کیا تو رسول اللہ کے ذہن میں تردید آئی کہ یہ اللہ بول رہا ہے یا علی بول رہا ہے، یہ میرے الفاظ نہیں ہیں، اہل سنت کے الفاظ ہیں، ولی کون ہوتا ہے، ولی جسموں سے نہیں پہچانا جاتا، ولی اپنے نور سے، اپنی حقیقت سے پہچانا جاتا ہے، ام خاطبتنی یا اللہ ام علی، اے اللہ تو اس سے کلام کر رہا تھا یا علی مرتضیٰ کر رہے تھے، توجہ رکھیں، اب دیکھیں یہ ہے ولایت کا تسلسل، علی کو پیکر انسانی میں تلاش مت کرو، اس پیکر انسانی میں جو نور الہی موجزن ہے، یہ جب نور الہی علی میں آ جاتا ہے تو اس کی آنکھیں عین اللہ بن جاتی ہیں، اس کی زبان لسان اللہ بن جاتی ہے، اس کے ہاتھ ید اللہ بن جاتے ہیں، اس کی ضربت افضل من عبادت ثقلین بن جاتی ہے، وہ پیکر انسانی میں جب نور آتا ہے تو پھر اس طریقے سے در حضور پاشیاں کرتا ہے۔ اب کہا کہ دیکھو محمد تم ہمارے مہمان ہو، بہت چیف گیسٹ ہو، ہمارے مہمان خصوصی ہو، اور ہم تمہیں بڑی عزت دینا چاہتے ہیں، اب یہ کلام ہے، اور ہم سے کسی کا مقایسہ مت کرو، توجہ رکھے گا، اب اس کے الفاظ ہیں، الفاظ چھوڑ رہا ہوں میں، صرف خلاصہ بتا رہا ہوں، ہم کو کسی سے ملاؤ نہیں، لیکن چونکہ تم ہمارے چیف گیسٹ ہو، مہمان خصوصی ہو، لہذا مہمان کی عزت میزبان پر واجب ہوتی ہے، ادب میزبانی یہ ہے کہ تم آ رہے ہو ہمارے پاس، ہم نے تمہیں بلایا ہے، وہ جو کنوینس کا انتظام بھی ہم نے تمہارے لے کیا، تم نہیں آئے، ہم نے کنوینس بھیجا ہے، सवारी हमने भेजी है, मेहमान तुम हो। अब जब मेहमान आ गया तो हमने देखा तुम्हारे दिल में हमारे बाद सबसे ज्यादा मोहब्बत किसकी है, तो निगाहे कुदरत ने देखा कल्ब मोहम्मदी में अल्लाह के बाद अगर किसी की मोहब्बत है सबसे ज्यादा तो अली मुर्तजा की है। उस मोहब्बत की वजह से अल्लाह ने लहजे अली में कलाम करके अपने हबीब को इनाम से नवाजा है। मौला के कुछ तकवीनी फजाइल हैं जो हम समझ नहीं सकते, अली समझ में नहीं आ सकता। लोग कहते हैं आप शी हजरत मौला को बढ़ा देते हैं हद से, तो मैं कहता हूँ पहले मौला की हद बता दो फिर मैं बताऊंगा मैंने घटाया है कि बढ़ाया है। हद बता दो, इसलिए कि हद मैं नहीं बता रहा, ये तो अल्लाह का रसूल बता रहा है। इन्नमा वलीयुकुम अल्लाह व रसूलुहु वल्लदीना आमनू वल्लदीना युकीमूना सलाता व यूतूना ज़कात व हुम राकिऊन। विलायत अल्लाह की, विलायत रसूल की, विलायत अली की है जो नमाज में दर हकीकत ज़कात दे रहा है। अब सरकार ने ये कहा आओ मैं तुम्हें हद बता देता हूँ, अली की हद समझ में नहीं आएगी, मैं कायनात की हद बता देता हूँ। मन कुंतु मौला हो फहादा अली मौला, भाई कायनात है कितनी बड़ी है, जहाँ तक समझ सकते हो समझना, उससे बढ़कर अली की विलायत है। कायनात समझ में आ जाए, यूनिवर्स समझ में, आज तक दुनिया को नहीं पता कि कितनी यूनिवर्स है, कितनी निजामे शमसी है, ढूंढ रही है, घूम रही है दुनिया। जब दुनिया समझ में नहीं आई तो दुनिया में विलायत रखने वाला अली कैसे समझ में आ जाएगा। बल्कि दोस्त मेरे आसमा से मोहम्मद आलमा तकवीनी फजाइल तो असलन है ही नहीं, समझ से बाला तो रहे। इरफान की हजार मंजिलें हैं और हजार मंजिल की आखिरी मंजिल तस्लीम है। तवज्जो रखिएगा, तौबा, बेदारी, वफा, ये सारी जोहद, वरा, तकवा, ये सब क्या है, उसके बाद आखिरी हजारवीं मंजिल 999 क्रॉस करके हजारवीं मंजिल तस्लीम की है। अली की परवाज ही तस्लीम की मंजिल से शुरू होती है, अली की परवाह ही वहां से शुरू होती है कि जिसको कहते हैं ना कि जिंदगी के इब्तदाई दौर में कम से कम अर्श तक परवाज करनी चाहिए, और जब जुम्बिश में आ जाए तेरे परवाले हयात तो फिर अर्श से परवाज का आगाज करना चाहिए। तो मैं कहूँ ये तो तरबियत अबू तालिब थी कि जिसने अली को हजारवीं मंजिल तक पहुंचा दिया था, अब जब 10 साल का अली रसूल की तरबियत में आया तो अली बन के निकला है। बस तो मौला के कुछ ज़ाहिरी फ़ज़ाइल हैं, वो ज़ाहिरी फ़ज़ाइल क्या हैं, शहजादी कायनात से शादी हुई है, खुदा ने अपने घर में तहारत के साथ अली की विलायत का नवीद दी है, ये ज़ाहिरी फ़ज़ाइल हैं। अब ये फ़ज़ाइल भी कोई इंसान नहीं पहुँच सकता, तो विलायत वो है। अली क्यों मायार ईमान बना, सिर्फ जिस्म की वजह से नहीं, अली उस नूरानियत की वजह से, उन फजाइल की वजह से दर हकीकत कुल ईमान बना है, ईमान की कसौटी बना है। और यही वजह है कि आखरत में जो अमान तोले जाएंगे वो अली मुर्तजा की निस्बत से तोले जाएंगे, अली को मैयार बनाया जाएगा अमान तोलने का। बिल्कुल दुरूद भेजे मोहम्मद वाले मोहम्मद, अली को कहा कि अली की विलायत तराजू है। बस आपकी जहमत तमाम की, तो ये विलायत पे गुफ्तगू है। तो हमारे अहले सुन्नत भाई के जो विलायत का अकीदा रखते हैं वो विलायत को मौलाए कायनात से, अहले बैत से लेते हैं, और फिर इसमें बेशुमार कलाम है। बहरहाल तो इस वक्त ज़रूरत इस अमर की है कि जो हमारे अहले सुन्नत भाई हैं हम उन तक बात पहुँचाएँ कि हर सुन्नी हमारा दुश्मन नहीं है, वो नासिबी, वो तकफीरी दुश्मन है कि जो बोझ अहले बैत रखता है, जिसको कभी पंजतन गाली नज़र आती है, जिसको अली ने वलीउल्लाह दहशतगर्दी नज़र आती है, जो ये कहता है कि इमाम हसन ने 100 से ज़्यादा नाउज़ुबिल्लाह शादियाँ की, जो कहता है कि अली ने शाहराब की हालत में नाउज़ुबिल्लाह नमाज पढ़ी, नकल कुफ्र कुफ्र ना बादशाह। यानी अब चूंकि उन मानवी मुकामात तक नहीं पहुँच सकते थे, क्या किया, इनके लिए झूठे अहादीस गढ़ कर इनकी फजीलत को कम करने की कोशिश की। सिर्फ एक मिसाल देकर मैं मसाइल की तरफ आ रहा हूँ। आपने बच्चों को देखा होगा घर में, बच्चे क्या करते हैं, बड़ों की चप्पलें पहन लेते हैं, बड़ों के जूते पहन लेते हैं, और फिर पटक 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 इतना शोर करते हैं, तंग आ जाते हैं। बड़ों के जूते पहनने से बच्चा बड़ा नहीं होगा, बड़ों के जूते पहनने से बच्चा बड़ा नहीं हो जाता। अगर आपने अहले बैत की फजीलत बतानी है, किसी को डिग्रेड मत करें, तवज्जो रखिएगा, अहले बैत की अजमत को अहले सुन्नत की किताबों से बताइए। मैंने मिसाल दी थी, ये زمین ہے، یہ چھت ہے۔ آپ اونچائی کے لیے ہمیشہ اوپر دیکھتے ہیں، نیچے نہیں دیکھتے ہیں۔ بس آخری مثال دے رہا ہوں، آپ اونچائی کہتے ہیں یہ مکان، یہ چھت اتنی اونچی ہے، آپ نیچے نہیں دیکھتے، کیوں؟ نیچائی تو معلوم ہے۔ یعنی چھت کی اونچائی کے لیے بھی اونچا دیکھنا پڑتا ہے، سر بلند کرنا پڑتا ہے۔ اہل بیت کی فضیلت اتنی ہے کہ خود بخود ان کی رفت بیان کرتے چلے جاؤ گے، پس لوگوں کی پستری نظر نظر آتی چلی جائے گی۔ اس میں کوئی لڑائی جھگڑے والی بات نہیں ہے، یہ وہ فضائل ہیں جو اہل سنت کتابوں میں لکھے ہیں، اور بتایا ہے کہ جو جعلی احادیث گڑی گئی ہیں اہل بیت کے لیے۔ لہذا یہاں پہ ضرورت اس عمر کی ہے کہ ہم اہل بیت کے حقیقی فضائل کو لوگوں کے سامنے بیان کریں۔ اور آخری نقطہ عرض کروں، اور آپ کی زحمت تمام، کہ شب شہادت امام رضا علیہ السلام بھی ہے، اور آج 28 سفر ہے، دو معصوموں کی شہادت ہے، رسول اللہ کی اور امام حسن مشتبہ کی۔ انشاءاللہ وہ مسائل پیش کروں گا، اور انشاءاللہ نوحانی بھی ہوگی، اور آپ ماتم بھی کریے گا۔ اس وقت ضرورت ہے ہمیں کہ ہم اس ولایت سے جڑے رہیں، اس ولایت سے جڑنے کا وقت ہے۔ جتنا ہم اس مرکز سے جڑے رہیں گے اتنا ہی ہم مضبوط رہیں گے۔ وہ امام آنے والا ہے، آنے والے سے مراد نہیں ہے کہ کہیں دور سے آ رہا ہے، وہ ہمارے ہی درمیان ہے۔ جب وہ آئے گا تو ہم پہچان لیں گے، ارے ان کو تو ہم نے دیکھا تھا۔ ہم دیکھتے ہیں پہچانتے نہیں ہیں، وہ ہمیں دیکھتا بھی ہے پہچانتا بھی ہے، اور نیتوں کو بھی جاننے والا ہے۔ لہذا اس کے لیے آمادہ و تیار فقہ، علماء، مراجع، دامن و گنجائش نہیں ہے کہ میں نے کسی موقع پہ کہا تھا ہماری عبادات میں دو عبادتیں ایسی ہیں کہ جو اتحاد کا درس دینے والی ہیں، ایک نماز جماعت اور ایک انجمن کی صف ماتم۔ توجہ رکھی گئی، دونوں متحد کرنے والی ہیں۔ تفصیل سے میں نے عرض کیا ہے، عالم کے پیچھے نماز پڑھتے ہو، جیسا وہ کہتا ہے ویسے ہی کرتے ہو، اٹھتا ہے، بیٹھتا ہے، کھڑا ہوتا ہے، تم اس کے پیچھے پیچھے، یعنی اتحاد، یونٹی، ٹھیک ہے نا؟ اور اسی طرح جو صاحب بیاض ہوتا ہے، یہ بھی یونٹی کا درس دے رہا ہے، وہ ماتم اٹھاتا ہے، وہ ماتم بٹھاتا ہے، وہ سینے پہ ہاتھ پڑھواتا ہے، وہ کہتا ہے ایسے ماتم کرو، تو پتہ چلا ماتم کرو یہ بھی متحد کرنے والا ہے، جماعت میں جاؤ یہ بھی متحد کرنے والی ہے، اسی کو ولایت کہا جاتا ہے۔ بس لہذا ہمیں ضرورت ہے، اور پھر عمل سے، عزیزان گرامی، عمل کے ذریعے سے۔ صرف ولایت سے متمسک ہونا کافی نہیں ہے، عمل کے ذریعے سے اگر دعویٰ ہے تو پھر تصدیق وہاں سے آنی چاہیے، یہ ہمارا ہے، یہ ہمارا ہے۔ کئی اصحاب تھے امام حسین کے، اور فیت المولا، کیا میں نے اپنے قول کی وفا کی، پورا کیا؟ امام نے کہا ہاں تو نے اپنے قول کو پورا کیا۔ پھر امام نے کہا کیا مہر لگائی ہے امام نے، انت امامی فی الجنہ، تو جنت میں میرے روبرو ہوگا۔ حسین کے روبرو ہونا، جوار تو بہت دور کی چیز ہے، جوار تو پڑوس کو کہا جاتا ہے، حسین کے روبرو ہونا یہ ہر کسی کی سمجھ میں نہیں آ سکتا جو صاحبان ولایت ہوئے سب۔ بس آج شہادت ہے، آج زہرا کی یتیمی کا دن ہے، وہ جناب زہرا جو ہر مجلس میں آتی ہیں اپنے بیٹے کے اوپر گریہ کرنے والے آنسو کو جمع کرتی ہیں، آج اس زہرا کی یتیمی کا دن ہے، اس بیوی کا دن ہے جو 75 یا 95 دن اپنے بابا کو روتی رہی، اور روتی بھی ایسے رہی کہ امت نے رونے نہیں دیا۔ صبت علیہ مصائب لو انہا صبت الایام صبت علیہ، بابا آپ کے بعد آپ کی زہرا پر اتنی مصیبتیں پڑی کہ اگر روز روشن میں پڑتی تو سیاحات میں تبدیل ہو جاتی، یہ ظاہری لحاظ سے بھی اور تکوینی لحاظ سے بھی۔ بس آج آئیے جناب زہرا کو پڑھ سکتے، مسجد نبوی میں رسول اللہ پہنچے ہیں اپنے اصحاب کے سہارے، ایک شخص کہتا ہے یا رسول اللہ آپ کا اثر میرے بدن پہ لگا تھا، آپ نے کہا تھا کہ جس کا کوئی حق ہے لے لو، آپ کا اثر میری بدن پہ لگا تھا، میں اس کا بدلہ لینا چاہتا ہوں۔ رسول اللہ نے امام حسن سے کہا بیٹا جاؤ اور جا کر ہمارا اثر لے آؤ۔ ایک دفعہ جب حسن بیت الشرف پہنچے، اماں بابا کا اثر دے دو۔ کہا کہ بابا کے اثر کی کیا ضرورت ہے، बाबा तो चल नहीं सकते, वो तो खुद सहारे से चल के गए हैं। अजादारू कहा कि एक मुसलमान खड़ा हुआ है, उसे कह रहा सुल्ला फला मुकाम पर आपका असा मेरी पुष्प पे लगा था, अब चूँकि नाना ने कहा मैं जा रहा हूँ मुझसे अगर कोई हक है तो ले लो, उसने कहा कि या रसूलल्लाह आप अपना असर मंगाइए मैं उसका बदला लेना चाहता हूँ। जनाब जहरा ने यह सुना एक दफ़ा बेख्तियार रो पड़ी, क्यों जहरा से बर्दाश्त ना हुआ, वो मुसलमान क्या मेरे बाबा पे असर उठाएगा, अल्लाह मेरा बाबा प्यासा है मेरा बाबा भूखा है, नहीं वो अभी हुजरे से गया है। लेकिन जहरा को बर्दाश्त नहीं हुआ, मैं वो ऐ जहरा काश करबला के मैदान में आ जाइए अल्लाह, जहाँ तीन दिन के भूखे प्यासे वो बच्चों पर दर हकीकत असा उठाया जा रहा है, ताजियाने मारे जा रहे हैं। बस अदा धरो असा लाया गया, उसने कहा रसूल अल्लाह मेरे जिस्म पर कपड़ा नहीं था, आप अपना पहरहान उठाइए। रसूल अल्लाह ने अपना पहरहान उठाया, एक दफ़ा वो दौड़ा मुसलमान दबा खुद है कि ये क्या हो रहा है, असा फेंका, एक दफ़ा मोहर नबूवत के बोसे लेने चुकी, या रसूल अल्लाह मुझे माफ़ कर देना, मेरी ख्वाहिश थी कि मोहर नबूवत के बोसे लूँ, बस यही तरीका बचा था। मैं कहूँ या रसूल अल्लाह आप खुश नसीब हैं कि आपकी मोहर नबूवत के बोसे लेने वाले हैं, अरे एक निशानी करबला में मौजूद है, एक निशानी मदीने में मौजूद है, मगर ये उम्मत उस मोहर नबूवत के साथ उस अलाइम नबूवत के क्या सलूक करे, एक को जहर दिया जा रहा है और शहर देके जनाजे पे तीर मारे जा रहे हैं और एक का जनाजा पामाल किया। हाँ अज़ादारो बस एक को जहर दे के शहीद किया, एक का लाशा पामाल किया, बस आखिरी वक्त आ गया। अज़ादारो इमाम हसन ने एक दफा तश्त मंगाया, अब जो तश्त मंगाया गया तीन मर्तबा या इससे ज्यादा मेरे मौला को जहर दिया, तीन मरतबा, आखिरी दफ़ा जो जहर दिया वो बहुत ख़तरनाक था, मेरा मौला तड़पता था बिलकता था सिसकता था, सुराही करीब रख दी गई थी, मेरा मौला बार बार पानी पीता था अल्लाह हु अकबर, लेकिन प्यास नहीं बुझती थी। बस एक दफ़ा तश्त मंगाया, तश्त मंगाने था खून की उल्टी हुई, एक दफ़ा ज़ैनब ने देखा सर पीट लिया, अरे मेरे भाई के साथ ये क्या कर दिया कौम जफरकाल ने, एक दफ़ा इमाम हसन को बुलाया, इमाम हुसैन को बुलाया, इमाम हुसैन ने जब भैया की हालत देखी एक दफा गिरिया फरमाने लगे, कहा भैया मुझसे तेरी दूरी बर्दाश्त नहीं की जाती। जब ये मंजर देखा इमाम हसन ने कहा, हसन ने कहा भैया मुझे भूल जा, मैं अभी करबला का मंजर देख रहा हूँ, अरे तू तीन दिन का भूखा प्यासा शहीद किया। बस अदारो आखिरी वक्त आया, राज़े इमामत वदीयत फरमाए, हसन सब्ज खबारे आसिम को बुलाया, तहरीर लिख के दी भाई बेटा हम चले जाएंगे, तेरे हमारे भाई पर एक वक्त आएगा, देखो जब कड़ा वक्त हो तो ये तहरीर खोल लेना और अपने चचा को दिखा देना। कासिम को तैयार कर दिया, उम्मे फरमा को तैयार कर दिया, बस आंखें बंद हो गई, मदीने में कोहराम बपा हो गया, सिद्ध अकबर इस दुनिया से गुजर गए, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, उसके कफन का इंतजाम हुआ, जहरा के घर से दिन की रोशनी में पहला जनाजा निकल रहा है अल्लाह अकबर। जनाब जहरा का जनाजा रात की तारीख में निकला, मौला अली का जनाजा रात की तारीख में निकला, काश के हसन का जनाजा भी रात की तारीख में निकलता। लेकिन अदादारो कुदरत को कुछ और मंजूर था, दिखाना था दोस्त कौन है दुश्मन कौन है, बस अदादारो क्या हुआ जनाजा चला, बहनों ने रुख्सत किया अब भाई नाना के पहलू में दफन होगा, बस अदा जनाजा चला जन्नतुल बकी के रास्ते से, जब नाना के पहलू तक पहुंचा एक नजा की कैफियत आई, उधर से तीन बार आनी हुई, अब्बास से कहा अब्बास जनाजा वापस ले आओ, अरे ये पहला जनाजा गया जो गया तो सही सालिम था, वापस आया तो तीन बरसे हुए, ज़ैनब उम्मे कुलसुम ने सर पीट लिया, अरे नाना रसूल अल्लाह अरे उम्मत ने कैसा मवद्दत ज़िल क़ुर्बा का हक अदा किया। बस हज़रत आखिरी जुमला सुन लेना, बहनों भाइयों ने मिलकर हसन के जनाजे से तीर निकाले, भाई मदीने के जनाजे में करबला के जनाजे में यही फर्क था, हसन के जनाजे पे तीर थे, अरे हुसैन का जनाजा तीरों पे मौला।